यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री कार्यालयको आह्वानमा बसेको सर्वपक्षीय बैठकमा कोरोना भाइरस रोकथामका लागि सबै एकजुट भएर लाग्ने निर्णय। भाइरसका बारेमा प्रमाणित सूचना मात्र प्रवाह गर्न सम्बन्धित क्षेत्रका विज्ञहरूको आग्रह। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच एकता। चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको सुनवाईका लागि संसदीय सुनवाई समितिद्वारा उजुरी आह्वान। र कोरोना भाइरसको संक्रमण विरूद्ध लड्न कुनै कसर बाँकी नराख्ने युरोपियन युनियनका नेताहरूको प्रतिबद्धता। कोरोना भाइरसको संक्रमण फैलन नदिन सबै राजनैतिक दलहरू एकजुट भएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित सर्वपक्षीय बैठकले सम्पूर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने जोड़ दिएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमण फैलन नदिन राष्ट्रिय सहमति देखिएको र त्यस अनुसार नै सरकार अगाडि बढ्ने बताउनुभयो।
विदेशबाट हामीले हिजो आजदेखि लागू हुने गरी जुन 8 अति जोखिमयुक्त मुलुकहरूबाट आउने नागरिकहरूको हकमा परीक्षण गरेर यहाँ आइसकेपछि 14 दिन ऊ क्वारेन्टाइनमा बस्नुपर्छ। त्यो भनेको आफ्नो घरमा अथवा आफ्नो व्यवस्थापनको उसमा बस्नुपर्छ। त्यो बीचमा बस्दाखेरि हामीले ज्वरो रुघाखोकी लगायतको विषयहरू आउने विषय भयो भने जाँच परीक्षणको कुरा सरकारको तर्फबाट हुन्छ। अस्पताल लाँदाखेरि उसको रिपोर्ट पोजिटिभ देखियो त्यसपछि सम्पूर्ण जिम्मा लिएर सरकारले उपचार गर्छ र बाँकी अवधिको उसमा चाहिँ उसले घरमा नै क्वारेन्टाइनको रूपमा बस्नुपर्छ। त्यसमा डब्ल्युएचओले जुन एउटा पोर्टफोलियो तयार गरिदिएको छ त्यसलाई मेन्टेन गरेर नै रहनुपर्छ भन्ने।
बैठकमा नेपालमा अहिलेसम्म एकजनामा कोरोना संक्रमण देखिएको र संक्रमित उपचारपछि घर फर्किसकेको बताउनुभयो। यसबाट नेपाल कोरोना रोकथामका लागि सक्षम छ भन्ने विश्वलाई सन्देश दिन सफल भएको भन्दै आगामी दिनमा पनि उच्च सतर्कता अपनाउनु पर्ने बैठकमा छलफलका क्रममा सहभागीहरूले धारणा राख्नुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले जानकारी दिनुभयो। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले उच्च सतर्कता अपनाउन र नेपालका अस्पतालहरूलाई विपत्ति आइपरेको खण्डमा पूर्ण तयारी अवस्थामा रहने गरी काम गर्न आफूहरूले सुझाव दिएको बताउनुभयो।
हाम्रो पहिलो सुझाव उहाँहरूलाई यो कार्यदल बनिसके पछाडि जुन एकीकृत कार्ययोजना बन्ने र एकीकृत कार्ययोजना बन्ने भनेपछि बहुकेन्द्रहरू हुनु, एउटै केन्द्रबाट सबै काम हुनुपर्छ, सूचना पनि एउटै केन्द्रबाट आउनुपर्छ, तपाईँहरू छलफल गर्ने निर्णय गरेपछि त्यही केन्द्रबाट आउने हो, मन्त्रालय गर्ने भए यो एकीकृत भएको यो कार्यदल बनेको कुराको अर्थ छैन भन्ने हाम्रो सुझावमा अन्त्यमा प्रधानमन्त्रीले यसलाई हामी आजै भए सुधार गर्छौँ र स्वास्थ्य सम्बन्धी सूचना मात्रै अब स्वास्थ्य मन्त्रालयबाट जान्छ, बाँकी रहेको सूचना तथा संचार मन्त्रालय एकै ठाउँबाट सरकारको प्रवक्ताको तर्फबाट मात्रै जाने हामी व्यवस्था मिलाउँछौँ, जसले गर्दाखेरि बहुकेन्द्रहरूको अभ्यासलाई हामी बन्द गर्छौँ भन्ने कुरा छ। हवाई मार्गबाट आउने अति संक्रमित योसँगको जोखिममा रहेको देशहरूबाट आएको रोग नभएको प्रमाणपत्र लिएर आएर मात्रै पुग्दैन, अहिले जापानले गरेको जस्तो वा दक्षिण कोरियाले गरेको जस्तो कम्तीमा ती देशहरूबाट आएको नागरिकहरूले 14 दिनको क्वारेन्टिनमा बस्ने व्यवस्था हामीले गर्न सक्नुपर्छ, केही समयलाई खर्चिलो भए पनि गर्न सक्नुपर्छ। यसका निम्ति अहिले डब्ल्युएचओले बनाएको प्रोटोकल छ, त्यो प्रोटोकललाई नेपाल सरकारले राम्रोसँग लागू गर्यो भने यसलाई हामी सेल्फ क्वारेन्टिनबाट पनि यो कुरा गर्न सक्छौ, तर यसको अनुगमनको संयन्त्र एकदमै धेरै बलियो हुनुपर्छ। यो देशबाट आउनुभएको नागरिकहरू कहाँ बस्नुहुन्छ, को कोसँग भेट्नुहुन्छ भन्ने कुराको टोटल ट्रेसिङ सबै रहनुपर्छ भन्ने कुरामा यो दुईटै कुराहरू हामीले केही कुराहरूको तयारी गरिसक्यौँ, केही कुरा तत्काल हामीहरू सुरु गर्छौँ। नेपाली पोर्ट भन्ने सरकारले जानकारी गराएको छ।
कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाउनु भएको बैठकमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल र माधव कुमार नेपाल, मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका तर्फबाट नेता बालकृष्ण खाँड र गगन थापा, राजपाका तर्फबाट राजेन्द्र महतो, महन्त ठाकुर, महेन्द्र राय यादव तथा समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। बैठकमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना पेश गर्नुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कोरोना भाइरसको बारेमा सही र प्रमाणित सूचना मात्र प्रवाह गर्न आग्रह गर्नुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित स्वास्थ्य क्षेत्रका विज्ञ तथा संचारकर्मी बीचको छलफलमा सचिव सुवेदीले गलत सूचनाका कारण आम नागरिकमा त्रास बढेको भन्नुहुँदै सत्य तथ्य सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो। कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर महेन्द्र प्रसाद श्रेष्ठले कोरोना भाइरस पनि अन्य भाइरस जस्तै भएको र सबै व्यक्तिमा संक्रमणको बराबर सम्भावना रहने भए पनि समाजमा विभिन्न भ्रमहरू फैलिरहेको बताउनुभयो। महानिर्देशक श्रेष्ठले कोरोना भाइरसका संक्रमितहरूमध्ये अधिकांशमा सामान्य प्रकारको रूगाखोकी जस्तै आफै निको भएर जाने र केही बिरामीलाई मात्रै सघन उपचार आवश्यक पर्ने जानकारी दिनुहुँदै सम्भावित सबै अवस्थाका लागि आफूहरू तयारी अवस्थामा रहेको बताउनुभयो।
सामान्य भाइरसमा के हुन्छ भने 4-5 दिन 5 दिन 7 दिन 10 दिन रोग लाग्छ, त्यो आफै ठिक भएर जान्छ, आफै मरेर जान्छ। यो पनि त्यही नै हो, 80% त सामान्य हुन्छ, त्यसले केही गर्दैन। त्यसमध्ये 15% जसले हामीले अक्सिजन मात्रै दिए पुग्छ, त्यसले अक्सिजन दिने अस्पतालहरू बनाउनु पर्यो, त्यो हामी बनाउँदैछौँ। त्यसपछि 3% सिरियस हुन्छ, त्यो भनेको आइसियूमा राख्नुपर्ने हुन्छ, त्यो मान्छेले आइसियू कहाँ राख्ने, त्यो चाहिने प्लान छ। हामीसँग प्लान अनुसार तयारीहरू हामी गर्दैछौँ। यो काठमाडौँको मात्रै होइन, गाउँ गाउँमा पनि, प्रदेश प्रदेशमा पनि यो तयारी छ।
महानिर्देशक श्रेष्ठले कोरोना भाइरसको संक्रमण नेपालमा आउन नदिन सरकारले 41 नाकामा सुरक्षा जाँच गरिरहेको र आवश्यक जानकारी दिन हटलाइन सेवा सञ्चालनको तयारी गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा जनस्वास्थ्यविद डाक्टर हेमन्त ओझाले बेसार, लसुन तथा रक्सी सेवन गर्नाले संक्रमणबाट बस्न सकिन्छ भन्ने भ्रम हटाउन आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौलाको प्रत्यारोपणका लागि मृगौला दिने उहाँकी भान्जी समीक्षा संग्रौला स्वास्थ्य लाभ गरी आज घर फर्कनु भएको छ। संग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिनुभए पनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न नदिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग उहाँको स्वास्थ्यबारे जानकारी लिएर उहाँ घर फर्कनु भएको थियो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणको 8 दिन उहाँको स्वास्थ्यमा सुधारको क्रम जारी रहेको छ। उहाँलाई केही दिनमा निवास फर्काइने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज आफै आफ्नो दाह्री काट्नु भएको जनाउँदै उहाँको स्वास्थ्यमा थप समस्या आएकाले उपचारका लागि विदेश लैजाने भनेर कतिपय संचार माध्यमहरूले झुटो समाचार दिएको उल्लेख गर्नुभयो। संसदीय सुनवाई समितिले चीनका लागि नेपालको आवासीय राजदूतमा प्रस्तावित महेन्द्र बहादुर पाण्डेको सुनवाईका लागि 10 दिने उजुरी आह्वान गरेको छ। प्रस्तावित राजदूत पाण्डे विरूद्ध कुनै गुनासो भए सर्वसाधारणले 10 दिनभित्र समितिमा उजुरी दिन सक्नेछन्। यही फागुन 18 गते बसेको मन्त्री परिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाउने निर्णय गरेको थियो। पाण्डेलाई चीनसँगै उत्तर कोरिया र मंगोलियाका लागि गैर आवासीय राजदूतमा समेत सिफारिश गरिएको छ। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको पारमाणविक विधेयक 2075 पारित गरेको छ। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयक विधायन व्यवस्थापन समितिले दफावार छलफलपछि पारित गरेको हो। विधेयकमा पारमाणविक वा रेडियोधर्मी पदार्थ र संयन्त्र सम्बन्धी क्रियाकलाप वा अभ्यास सञ्चालन गर्न इजाजत पत्र लिनुपर्ने, त्यसको नियमन र इजाजत पत्रमा भएका शर्त विपरीत कार्य गरेमा सजाय हुने लगायतका व्यवस्था समेटिएको छ। समितिमा भएको दफावार छलफलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि समितिमा भएको सहमतिमा मन्त्रालय सहमत रहेको बताउनुभयो। उहाँले पारमाणविक विधेयक संवेदनशील भएको र यसलाई नियमन गर्न विज्ञता, विश्वविद्यालय, अन्तर मन्त्रालय र सुरक्षाको दृष्टिकोणले प्राधिकरण नै आवश्यक भए पनि आर्थिक भार कम गर्ने गरी मन्त्रालयको विभाग तहको संस्थागत संरचना रहने व्यवस्था गरिएको स्पष्ट गर्नुभयो। प्रतिनिधि सभाको अर्थ समितिमा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल शुरू भएको छ। समितिको आज बसेको बैठकमा अर्थ र सूचना तथा संचार प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले वित्तीय सुरक्षाको खाँचो भएका विपन्न वर्गलाई राहत दिन नयाँ बीमा कानूनको आवश्यकता भएकाले सरकारले विधेयक ल्याएको बताउनुभयो। मन्त्री डाक्टर खतिवडाले बीमाको दायरा फराकिलो बनाउन तथा नियमनको भूमिका प्रभावकारी बनाउनका लागि हालको बीमा समितिको ठाउँमा बीमा प्राधिकरणको गठन गर्ने प्रस्ताव विधेयकमा गरिएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच आज एकता भएको छ। काठमाडौँमा आयोजित एकता भेलामा पार्टी अध्यक्षहरू पशुपति शमशेर राणा, डाक्टर प्रकाश चन्द्र लोहनी र कमल थापाले अब सामूहिक नेतृत्वका साथ पार्टी अगाडि बढ़ने बताउनुभयो। उहाँहरूले कार्यकर्ताहरूलाई नेताको पछाडि नभई नीतिको पछाडि लाग्न निर्देशन समेत दिनुभयो। अध्यक्ष त्रयले धार्मिक स्वतन्त्रता सहितको हिन्दू धर्म र संवैधानिक राजसंस्था पार्टीको नीति रहेको बताउनुभयो। उहाँहरूले नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह नगरेका कारण सत्तापक्ष भ्रष्टाचार र निरंकुश बन्दै गएको आरोप लगाउनुभयो। एकता सभामा पार्टी अब 3 अध्यक्षको सहमतिका साथ अगाडि बढ़ने जानकारी गराइएको थियो। चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड कलंकी धोबी खोलाको तत्काल काम शुरू नहुने भएको छ। कोरोना भाइरसका कारण तत्काल चिनिया टोली नआउने भएकाले निर्माण कार्य तत्काल शुरू नहुने सड़क विभागले जनाएको छ। मुलुकको पर्यटन प्रवर्धन र सुदूरपश्चिमको समृद्धिका लागि समेत सुदूरपश्चिम प्रदेश सरकारले चैनपुर ताक्लाकोट सड़क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढ़ाउनुपर्ने स्थानीयहरू बताउँछन्। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
सेती लोकमार्ग अन्तर्गत चैनपुर ताक्लाकोट नाम दिएको यस सड़कलाई बझाङ र सुदूरपश्चिम प्रदेशकै समृद्धिको ढोका भन्ने गरेको भए पनि सड़क निर्माणको कामले भने खासै गति लिन सकेको छैन। यस सड़कमा भइरहेको कामबारे बताउँदै सेती लोकमार्ग उत्तरी खण्ड चैनपुर ताक्लाकोट सड़क आयोजनाका प्रमुख योगेन्द्र अधिकारी,
चैनपुर ताक्लाकोट सड़क योजना अन्तर्गत 60 किलोमिटरको डीपीआर तयार भइसकेको छ र 40 किलोमिटरको डीपीआर बाँकी छ। यो मध्येमा हाम्रो ठेक्का व्यवस्थापन भएर 2 निर्माण व्यवसायीहरूले काम गरिराख्नु भएको छ।
बझाङका समाजसेवी सुरत बहादुर सिंहले यो सड़कको धार्मिक महत्व पनि भएकाले सरकारले गौरवको योजना बनाएर काम अगाडि बढ़ाउनु पर्ने बताउनुभयो।
पर्यटकीय हिसाबले पनि त्यत्तिकै सम्भावना छ, तर जुन ढंगले यसलाई प्राथमिकता नेपाल सरकारले दिनुपर्ने हो त्यो ढंगले दिएको देखिँदैन।
यो सड़क निर्माणका लागि आफूले पटक पटक संसदमा पनि कुरा उठाउने गरेको बताउँदै प्रतिनिधि सभा सदस्य आशा विकले धुलीमाथि सुरुङ मार्गबाट सरकारले काम अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो।
सुदूरपश्चिम समृद्धि यदि चाहने हो भनेपछि यो नाका प्रमुख नाका हो र सबैभन्दा छोटो नाका पनि यो नाका हो। त्यसैले अहिले जति पनि पैसा आएर काम भइराखेको छ त्यो काम गति लिएको छैन।
बझाङका मान्छेहरू विगतदेखि नै ताक्लाकोटसँग व्यापार व्यवसाय गर्दै माना सरोवरसँग जाने आउने गरेका हुँदा यस नाकालाई आधिकारिक नाका खोलेर यहाँसम्म सड़क सञ्जाल जोड्नुपर्ने देखिन्छ। जगदीश रोकाया, रेडी नेपाल, बझाङ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनु भएको छ। लुम्बिनी परिषदको आज बसेको बैठकमा मन्त्री भट्टराईले लुम्बिनीको विकासका लागि भएका अध्ययनका आधारमा लुम्बिनीको विकास गरिने बताउनुभयो। मन्त्री भट्टराईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। लुम्बिनी कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले लुम्बिनी नेपालको गौरव भएकाले यसको विकासले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाको भक्तपुरको मध्यपुर थिमी नगरपालिका 1 लुकनथलीको मनोहरा फाँटस्थित घरमा आज बिहान बम विस्फोट भएको छ। बम विस्फोटबाट पूर्व मन्त्री बाँसकोटाको घरका पर्खाल र झ्यालका सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो। विस्फोटबाट पूर्व संचार मन्त्री बाँसकोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरको सिसा समेत फुटेको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व संचार तथा सूचना प्रविधि मन्त्री बाँसकोटाको लोकन्थली स्थित घरमा आज गराइएको बम विस्फोटको भर्त्सना गर्नुभएको छ। अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ति जारी गरी घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कड़ा कानूनी कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताउनु भएको छ। विराटनगरमा आज प्राध्यापक र बुद्धिजीवीहरूसँगको छलफलमा नेता कोइरालाले संसदमा कांग्रेसले राष्ट्रिय राजनीति तथा जनताका समस्यालाई सशक्त रूपमा उठाउनु पर्नेमा जोड़ दिनुभयो। नेता कोइरालाले मुलुकको राजनैतिक अवस्थाका कारण लोकतन्त्र खतरामा पर्दै गएको भन्नुहुँदै गलत काम गर्ने व्यक्ति जो कोही भए पनि सरकारले कार्यवाही गर्नुपर्ने बताउनुभयो। पुजारीको भेषमा घरघर गएर पूजा स्वस्ति शान्ति लगायत कर्मकाण्ड गर्ने भन्दै चोरी गर्ने भारत मोतिहारीका नेहाल तिवारी सहित छ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण बस्ने राजकुमार उपाध्याय, अरे राजाका विक्की भनिने सोनु कुमार पाण्डे, मोतिहारीका विपुल भन्ने ऋतिक रोशन र पिक्की कुमार गुप्ता रहेका छन्। यस्तै गरगहना खरिद गर्ने वीरगंजका व्यवसायी राजकुमार गुप्तालाई समेत प्रहरीले पक्राउ गरेको छ। कोरोना भाइरसको जोखिमका कारण रूपन्देहीको बेलिहिया नाकाबाट नेपालभित्र नै पर्यटकहरूको संख्यामा कमी आएको छ। भैरहबाबाट संवाददाता शशी पन्थीको रिपोर्ट।
स्थल मार्ग हुँदै धेरै पर्यटक भित्रिने सीमा नाकाको रूपमा परिचित बेलिया हुँदै आउने पर्यटकहरू कोरोना भाइरस संक्रमण जोखिमका कारण यस वर्ष कम आएका छन्। पर्यटक धेरै आउने मार्च महिनामा पर्यटकहरू गत वर्षको तुलनामा घटेका छन्। बेलिया नाकाबाट सन् 2019 जनवरीदेखि मार्च 8 गतेसम्म र यस वर्षको तुलना गर्दा 5,049 पर्यटक कमै देखिएको बताउनुहुन्छ अध्यागमन कार्यालय बेलैयाका निमित्त प्रमुख गिरिराज खनाल।
2019 जम्मा 45,816 र सन् 2020 जम्मा 40,767 पर्यटकहरू यस नाकाबाट भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा 5,049 पर्यटकहरूको आगमन कमी देखिन्छ।
नेपाल सरकारको यही फागुन 25 गतेको निर्णय बमोजिम 26 गतेदेखि संक्रमणको जोखिमलाई मध्यनजर गर्दै 8 देशका नागरिकहरूलाई स्थल मार्ग हुँदै आगमन र प्रस्थान अनुमति बन्द गरिएको छ। पुनः गिरिराज खनाल।
नेपाल सरकारले विशेष प्रशासकीय क्षेत्रहरू सहित चीन, इरान, इटली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेन गरी 8 मुलुकका राजधानी वाहकहरूलाई अर्को सूचना जारी नभएसम्मको लागि हाललाई नेपालका सबै थलमार्गका सीमा नाकाहरूबाट आगमन तथा प्रस्थान अनुमति नदिने भनी निर्णय भएको छ।
संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमा नाकाहरूमा स्थानीय र प्रदेश सरकारले उच्च सतर्कता अप्नाउनु पर्ने स्थानीय अगुवाहरू बताउँछन्। सीमाहरूमा चेकजाँच तथा आवत जावतमा थप कडाई गरी संक्रमणको जोखिम कम हुन सक्थ्यो। शशीपन्थी, रेडियो नेपाल, भैरव।
बाल विवाहको आरोपमा दाङको घुराई उपमहानगरपालिका 13 सेवारमा प्रहरीले दुलहा र दुलहीका बाबुलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दुलहा 30 वर्षीय कृष्ण बहादुर केसी र दुलहीका बाबु 46 वर्षीय बसन्त भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सुमित खड्काले जानकारी दिनुभयो। पक्राउ परेका दुवैजनालाई बाल विवाह कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युरोपियन युनियनका नेताहरूले कोरोना भाइरसको संक्रमण विरूद्ध लड्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। युरोपियन युनियनसँग आबद्ध 27 देशका नेताहरूको आज भएको भिडियो कन्फरेन्स बैठकले कोरोनाको संक्रमण विरूद्ध लड्ने सामूहिक प्रतिबद्धता गरेका हुन्। युनियनले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेका बेला युनियनका नेताहरूको सामूहिक प्रतिबद्धता आएको हो। जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीमा 70% जनसंख्या कोरोना भाइरसको संक्रमण फैलन सक्ने चेतावनी दिनुभएको छ। युरोपमा कोरोना भाइरसको संक्रमण बढ़िरहेका बेला आज पत्रकार सम्मेलन गरी मर्केलले यस्तो चेतावनी दिनुभएको हो। बेलायती स्वास्थ्य मन्त्री नादिन डोरिसलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। संक्रमणको पुष्टि भएपछि मन्त्री डोरिस आफ्नै निवासमा आइसोलेशनमा रहनुभएको समाचारमा जनाइएको छ। कोरोना भाइरसका कारण बेलायतमा 6 मृत्यु भइसकेको छ। यसैबीच कोरोना भाइरसको संक्रमणका कारण इटालीमा मृत्यु हुनेको संख्या 631 पुगेको छ। यो संख्या चीनपछि सबैभन्दा धेरै हो। यसैबीच कोरोना भाइरसका कारण इरानमा पछिल्लो 24 63 मृत्यु भएको छ। अमेरिकाले न्यूयोर्कमा कोरोना भाइरसको संक्रमण बढेपछि न्यूरोसल शहरमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको छ। पाकिस्तानको इस्लामाबादमा पाकिस्तान एयरफोर्स पीएएफको लड़ाकू विमान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। यही मार्च 23 राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने परेडको रिहर्सलका क्रममा विमान दुर्घटना भएको पीएएफले जनाएको छ। दुर्घटनाको अनुसन्धान भइरहेको एयरफोर्सले उल्लेख गरेको छ।
उर्जा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले छिमेकी भारतलाई नेपालबाट विद्युत खरिद गर्न आग्रह गर्नुभएको छ। यसअघि नेपालले भारतबाट विद्युत खरिद गर्दै आएकोमा अब छिटै नेपाल विद्युतमा आत्मनिर्भर हुने भन्दै विद्युत खरिदका लागि आवश्यक प्रक्रिया छिटै अगाडि बढाउन आग्रह गर्नुभएको हो। सिंहदरबार स्थित मन्त्रालयमा भारतीय ऊर्जा मन्त्रालयका सचिव संजीव नन्दन सहायले गरेको शिष्टाचार भेटमा मन्त्री पुनले अब हामी भारतमा बिजुली निर्यात गर्न सक्ने भएका छौं, त्यसका लागि जारी प्रक्रियाले गति लियोस् भन्नुभयो। मन्त्री पुनले दुई देशका प्राधिकरण बीच भएका सम्झौता अनुसार ऊर्जा मन्त्रालयबाट सहमति दिने काम छिटो गरिदिन समेत आग्रह गर्नुभयो। जवाफमा भारतीय ऊर्जा सचिव सहायले विद्युत व्यापार सम्झौता र अन्तर्देशीय प्रसारण लाइन निर्माणको काम छिटै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। अरू तेस्रो जल विद्युत आयोजनाको काम अगाडि बढाउन नेपाल सरकार र ऊर्जा मन्त्रालयले राम्रो सहजीकरण गरेको भन्दै सचिव सहायले प्रशंसा समेत गर्नुभयो। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर कृष्ण प्रसाद ओलीले नेपाल सरकारले अघि बढ़ाएका 21 राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुने बित्तिकै मुलुकले विकासमा ठूलो फड्को मार्ने बताउनु भएको छ। सदस्य ओलीले सरकारले 15 योजनामा अहिले रूपान्तरणकारी 18 योजना अघि बढ़ाएको र समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा भेट्ने गरी आयोगले दीर्घकालीन सोच तर्जुमा गर्नुपर्ने आवश्यकता अनुरूप योजना बनाएको समेत उल्लेख गर्नुभयो। विकासका लागि दीर्घकालीन सोचको आवश्यकतालाई ध्यानमा राखी विक्रम सम्वत 2100 सम्ममा नेपाललाई समुन्नत मुलुकको स्तरमा पुर्याउने लक्ष्य राख्दै 15 योजना तर्जुमा गरिएको समेत योजना आयोगका सदस्य ओलीले जानकारी दिनुभयो। साताको आइतबारदेखि निरन्तर ओह्रालो लागेको नेपाली शेयर बजारको परिसूचक बुधबार 5.47% अर्थात 73.78 अंकले बढ़ेर 1423.09 बिन्दुमा पुगेको छ। बुधबार विभिन्न 180 कम्पनीहरूका 23,237 कारोबारहरूबाट 2,22,20,81,000 रुपियाँ बराबरका 56,26,000 किता शेयरहरू किनबेच भएका छन्। निफ्टीमा उच्च दरमा वृद्धि भएसँगै बुधबार 10 कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने हिमाल दोलखा हाइड्रो पावरको शेयर मूल्य भने 10% घटेर नकारात्मक सर्किट लागेको छ। स्टकमा कारोबारमा आएका म्यूचुअल फण्ड समूहको परिसूचक बाहेक अरू 11 समूहको परिसूचक बढेपछि समग्र नेप्से वृद्धि भएको हो। मोबाइल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाइनबाट रेस्टुरेन्टहरूमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी भोजले रणनीतिक साझेदारीको घोषणा गरेका छन्। यस सम्बन्धी समझदारी पश्चात भोज मार्फत अनलाइन अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाइलबाटै तिर्न सकिने भएको छ। खल्तीका मर्चेन्ट एक्जिबिसन हेड सचिन उदास र भोजका सह संस्थापक निकेत अग्रवालले बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
विभागीय टोली नेपाल पुलिस क्लबले आहारा र गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ। साबिक विजेता थ्री स्टारलाई 3-0 हराउँदै पुलिस उपाधि भिडन्तमा पुगेको हो। पुलिसको जितमा निरकुमार राईले 2 तथा भरत शाहले 1 गोल गरे। पोखरा रंगशालामा बुधबार भएको खेलमा पुलिसका कप्तान भरत शाहले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। 51 मिनटमा निरकुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे। 72 मिनटमा निरकुमार राईले नै दोस्रो गोल गर्दै पुलिसलाई सहज जिततर्फ डोराए। पुलिसले अब फाइनलमा मनाङ मक्स्यान्दी र त्रिभुवन आर्मी क्लब बीचको विजेतासँग फाइनल खेल्नेछ। दोस्रो सेमी फाइनल बिहिबार हुनेछ। 37 मार्क बी डिभिजन लीगमा नयाँ बस्तीले दोस्रो जित हात पारेको छ। बुधबार भएको खेलमा नयाँ बस्तीले श्री भगवती क्लबलाई 2-1 गोलले हरायो। सातो बाटो स्थित एन्फा मैदानमा भएको खेलमा नयाँ बस्तीको जितमा सुचु गुरुङ र संजोक राईले 1-1 गोल गरे। भगवतीका लागि सान्त्वना गोल लक्ष्मण जीसीले गरे। यो जितसँगै नयाँ बस्तीको 4 खेलमा 5 अङ्क भएको छ भने श्री भगवतीको 4 खेलमा 4 अङ्क छ। अर्को खेलमा झम्सी खेलले पहिलो जित निकालेको छ। झम्सी खेलले श्री कुमारी क्लबलाई 2-0 गोलले हरायो। सातो बाटो स्थित एन्फा मैदानमा भएको खेलमा झम्सी खेलको जितमा भुवन राई र मदन स्याङताङले 1-1 गोल गरे। झम्सी खेलले जारी लिगमा पहिलो 3 अङ्क जोड्न सफल भयो। जितपछि झम्सी खेलले 4 अङ्क बनाएको छ भने श्री कुमारीको 3 अङ्क छ। नेपाली युवा ब्याडमिन्टन खेलाड़ी प्रिन्स दाहालले विश्व वरियतामा नयाँ उचाइ चुमेका छन्। विश्व ब्याडमिन्टन महासंघले सार्वजनिक गरेको नयाँ वरियतामा प्रिन्स 7 स्थानमा उभिएका छन्। यसअघि प्रिन्स 10 स्थानमा रहेका थिए। विश्व जुनियर ब्याडमिन्टनमा प्रिन्सले हात पारेको अहिलेसम्मकै ठूलो वरियता हो। उनले हालै जर्मनीमा भएको जर्मन इन्टरनेशनल सिरिजमा अन्तिम 16 सम्म पुगेका थिए। जुनियर ब्याडमिन्टनमा प्रिन्स राम्रो सम्भावना पुगेका खेलाड़ी पनि हुन्।
खेल समाचारका साथ हुनुहुन्थ्यो अजय बम्ब। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको पश्चिमी भूभागमा सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने तथा बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि मध्य र पश्चिमी भूभागमा सामान्य बदली भई पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने बाँकी भागमा आंशिक बदली रहनेछ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.6 डिग्री सेल्सियस, न्यूनतम 11.9 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 26.8 डिग्री सेल्सियस, न्यूनतम 9.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 27.1 डिग्री सेल्सियस, न्यूनतम 13.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 11.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 11.6 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री कार्यालयको आह्वानमा बसेको सर्वपक्षीय बैठकमा कोरोना भाइरस रोकथामका लागि सबै एकजुट भएर लाग्ने निर्णय। भाइरसका बारेमा प्रमाणित सूचना मात्र प्रवाह गर्न सम्बन्धित क्षेत्रका विज्ञहरूको आग्रह। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच एकता। चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको सुनवाईका लागि संसदीय सुनवाई समितिद्वारा उजुरी आह्वान। र कोरोना भाइरसको संक्रमण विरूद्ध लड्न कुनै कसर बाँकी नराख्ने युरोपियन युनियनका नेताहरूको प्रतिबद्धता। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।